मोरा चौबीस जीफा सन 1424 हिजरी मुताबिक 16 जनवरी सन 2004 ईस्वी, 24वां पारा सूरह हामीम सजदा या सूरह गाफिर, आयत नंबर 19, 98। أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ويوم يحشر أعداء الله إلى النار فهم يوزعون. حتى إذا ما جاءهم سمعهم وأبصارهم وأبصارهم وجلودهم بما كانوا يعملون. وقالوا لجلودهم لم شهدتم علينا. قالوا أنطقنا الله الذي أنطق كل شيء وهو خلقكم أول مرة وهو خلقكم أول مرة وإليه ترجعون. وما كنتم تستطيعون أن يشهد عليكم سمعكم ولا أبصاركم ولا جلودكم ولكن ظننتم أن الله لا يعلم كثيرا مما تعملون فذلكم ظنكم الذي ظننتم بربكم أرداكم فأصبحتم من الخاسرين فإن يصبروا فالنار مثوى لهم وإن يستعتبوا فما هم من المعتدين وقيضنا لهم قرناء فزينوا لهم ما بين أيديهم وما خلفهم وحق عليهم القول في أمم قد خلت من قبلهم من الجن والإنس إنهم كانوا خاسرين وقال الذين كفروا لا تسمعوا لهذا القرآن والغوا فيه لعلكم تغلبون فلنذيقن الذين كفروا عذابا شديدا ولنجزينهم أسوأ الذي كانوا يعملون ذلك جزاء أعداء الله النار لهم فيها دار الخلد جزاء بما كانوا بآياتنا يجحدون وقال الذين كفروا ربنا أرنا اللذين أضلانا من الجن والإنس نجعلهما تحت أقدامنا ليكونا من الأسفلين إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة تتنزل عليهم الملائكة ولا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة. ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما تدعون. نزلا من غفور رحيم. اللہ کے نام سے شروع جو بڑا مہربان انتہائی رحم والا. گزشتہ رکوع میں مشرکین مکہ کی شرارتوں کا خصوصاً ذکر کیا گیا تھا اور یہ بات بھی واضح کی گئی تھی کہ انہیں ڈرایا گیا تھا کہ دیکھو تم سے پہلے اللہ تعالیٰ نے بہت ساری قوموں پر عذاب اتارا ہے، اگر تم مانو گے نہیں تو ایسی عذاب تمہارے اوپر اترے گا. آج بھی اسی کا ایک حصہ ہے، اور یہ بات بتائی جا رہی ہے کہ قیامت کے دن جب جہنمیوں کو حشر کے میدان میں ہانک کر کے لایا جائے گا اور انہیں ان کا ٹھکانہ دکھایا جائے گا، وہ لوگ یہ کہیں گے کہ جن لوگوں نے ہمیں گمراہ کیا وہ کہاں ہے، ہمارے لیڈران وہ کہاں ہیں، ان کو دکھائی نہیں پڑ رہے. ان سے کہا جائے گا کہ وہ بھی تمہارے پیچھے آنے والے یا تم سے آگے نکل چکے ہیں، بہرحال ہے ٹوگیدر ہی. رب کریم جب ان سے پوچھے گا جہنمیوں سے تو سراسر جھوٹ بولنے لگیں گے، بالکل ہم نے یہ بھی نہیں کیا، کچھ نہیں کیا، بالکل نہیں کیا، ہم نے کفر بھی نہیں کیا، شرک بھی نہیں کیا، کوئی بری بات نہیں. رب کریم ان کے منہ پر مہر لگا دے. ایک روایت، دوسری روایت یہ آئی ہوئی ہے کہ جہنمی سے جب پوچھا جائے گا تو اس کی زبان اتنی موٹی ہو جائے گی کہ وہ بات بھی کرنا چاہے تو ہلا نہ سکے گا. معروف حسین نے فرمایا کہ اليوم نختم علی افواہم، کی جو تفسیر سورہ یاسین شریف میں گزر چکی ہے کہ ہم ان کے منہ پر مہر لگا دیں گے، اس کا مطلب یہ بھی ہو سکتا ہے کہ ان کی زبانیں اتنی موٹی ہو جائیں گی کہ وہ بات کرنا چاہے تو ہلا نہ سکے. جیسا کہ اس سے پہلے عرض کیا جا چکا ہے کہ جہنمیوں کی صورت کا جو نقشہ ہمارے آقا و مولا دانا غیوب صلی اللہ علیہ وسلم نے بیان فرمایا ہے کہ ناک کے نیچے چلا جائے گا اور اوپر والا ہونٹ کھینچ کر کے سر کے آدھے حصے تک چلا جائے گا. اوکما قال اوکما قیل. اللہ تعالیٰ مسلمانوں کو محفوظ ہو. میں سے پہلے کہہ چکا ہوں کہ جب بھی دعا مانگا کیجیے تو حضور کی پوری امت کے لیے دعا مانگا کیجیے، میرے لیے تو مانگے آپ، لیکن جب بھی دعا مانگی پوری امت کے لیے آپ. رب کریم ہمارے آقا صلی اللہ علیہ وسلم کی امت کے اوپر احسان فرما، جتنے بھی گنہگار ہیں اللہ ان کو بخش دے اور حضور کے وسیلے سے تم آگے ہیں اپنے گھر والوں کے لیے، خاندان، اساتذہ کے لیے، مرشد کے لیے، سب کے لیے، لیکن حضور کی امت کے لیے ضرور مانگے گی، آپ کی کوئی کمی تھوڑی ہوگی بلکہ بڑھے گی. تفصیلات اور جس دن اللہ کے دشمن آگ کی طرف ہانکے جائیں گے تو ان کے گلوں کو اگلوں کو روکیں گے، یہاں تک کہ پچھلے آگے ان کو روک کر کھڑا کیا جائے گا، پھر جاؤ گے اب یہ پورے کے پورے اکٹھا ہو گئے، یہاں تک کہ جب وہاں پہنچیں گے ان کے کان اور ان کی آنکھیں اور ان کے چمڑے سب ان پر ان کے کیے کی گواہی دیں گے. لا الہ الا اللہ. وقالوا کیا ہے وہ اذا معها شهد عليهم سمعهم وابصارهم وجلودهم بما كانوا يعملون سمع کان ابصار آنکھ جلود خال یاد رکھے کہ گناہ کرنے سے پہلے اگر آدمی یہ سوچ لے کہ میں کس کی زمین اس کے دیے ہوئے وقت میں گناہ کر رہا ہوں شاید وہ گناہ کر رہا ہے. شیطان نے جو فریبکاری انسان کے ذہن پر ڈالی ہے وہ یہ کہ کوئی دیکھ نہیں رہا ہے, کوئی دیکھ نہیں رہا ہے, یہ کوئی دیکھ نہیں رہا ہے, یہ خطرہ سب سے زیادہ ہے. جو دیکھ رہا ہے اسے تو چھپا نہیں جا سکتا ہے, اور جن کے دیکھنے نہ دیکھنے سے محشر میں آدمی بچ نہیں جائے گا اس کی اتنی چھپ. ایک عربی ادیب نے بڑی پیاری بات لکھی ہے, لکھتا ہے کہ وَإِن تُرِدْ أَن تُعْصِ الْإِلَٰهَ فَلَا تُعْصِي فِي أَرْضِهِ, اگر تو اس کی نافرمانی کرنا چاہتا تو اس کی زمین میں اس کی نافرمانی نہ کر. فَانْفَضُوا لَا تَنْفَضُونَ إِلَّا بِسُلْطَانٍ, جہاں جاؤ گے اسی کی حکومت. یہ کانسیپٹ اگر بندے کا ہو تو گناہ کے احساسات مر جاتے ہیں. فرض کیجیے ایک آدمی کے اوپر شیطان نے غلبہ کیا اور وہ گناہ اور مسلم نفس اس کو بے قابو کیے دے رہا اور بے گناہ کیا کرے. اسی لیے فرمایا گیا ہے مسئلہ بتحیہ ابن کلام کا مسئلہ یاد کر, ڈاکو جب بکا ڈالتا ہے, قاتل جب قتل کرتا ہے, جناکار جب جنا کرتا ہے, تو خاص فیل کے وقت اس کا ایمان نکل کر کے اس کے سر پر بلب ہو جاتا ہے. یاد رکھیں گے ایمان اس کا سر سے نکل جاتا ہے, اس میں سر کے اوپر معلق ہوتا ہے. اسی لیے بعض عارفین اور فقہا نے ارشاد فرمایا ایسی صورت میں اگر عین وقت پر اس کی موت ہو جائے ممکن ہے کہ وہ ایمان پر حاجی وغیرہ کب جا رہا تھا حل کرنے کے لیے, مرد کا ایک عشق ہو گیا, شیطان چھ مل گیا آدمی تنہائی میں, وہ آدمی اس عورت کے پاس پہنچا ہوتا تاریخ ہو جائے کوئی دیکھو نہیں رہا ہے, اس نے کہا ٹھہر جا اور باہر جا کر کے دیکھ لے کہا سب سو رہے ہیں, اور دیکھ لے کہا سب سو رہے ہیں, میں نے دیکھ لیا سب سو رہے ہیں, کہا نہیں تو ایک جگ رہا ہے, کہا کون جگہ ہے, خیری تو جگہ خیری ہے, نادان سب سو رہے ہیں مگر اس کی زمین پر تو گناہ کرنے کے لیے آمادہ ہے, کیا وہ بھی سو رہا ہے, کانپ اٹھا فوراً, پھر بڑا سجدے میں اللہ بس یہ خیال ہے جب بھی گناہ کرنے کا ارادہ بندہ کرے یہ سوچے کہ میں ساری نگاہوں سے بچ رہا ہوں مگر اس سے بچنا چاہیے کیا, اس سے بھی بچ رہا ہوں کہ نہیں بچ رہا. فنفضو لا تنفضو الا بسلطان, ہر کے گئے. تو اب گناہ کرنے کے بعد بندہ نہیں دیکھا مگر ہمارے ہاتھ پیر کیا کہا قرآن نے سمع کان ابصار بصر کی جمع آنکھ جلود جلدوں کی جمع جلد مانے کھال اس کے اور یہ پورے بدن کے اسکن کو کہا جاتا ہے جلد, اس کا ہر حصہ دیکھ رہا ہے. اتنے بڑے دشمن ہمارے ساتھ پڑے ہوئے ہیں, اتنے بڑے مخالفین گواہی دینے والے, ہم اس سے بے پرواہ ہو جاتے ہیں. ہاتھ ہمارے ہمارے خلاف گواہی دے, کان ہمارے خلاف گواہی دے, ہاتھ بدن کا ہر حصہ ہمارے خلاف گواہی دے, اور ہم سمجھتے ہیں کوئی دیکھ ہی نہیں رہا ہے. ٹھیک ہے, آدمی ہے, کبھی گناہ ہو جاتا ہے, شیطان بغلاتا ہے, اسی کی پناہ مانگنی چاہیے جس کی زمین میں گناہ کرنے والا بھول بتانے والا. وقالوا لجنودهم لما شهدتم علينا قالوا انتقم الله الذي انتقى كل شيء وما خلقه ولا مره فإن انتم تدعون. فجب اب ہاتھ پیر گانے کے لیے بیٹھ گئے. قالوا انتقم الله الذي انتقى. میں کیا کروں, میرے رب نے مجھے کہنے کے لیے کہا, میں نے بولنے کے لیے کہا, میں نے گواہی دینے کے لیے کہا, میں نے گواہی دے دی. انتقنا اللہ نے انتقا کل شئی, جس نے ہر چیز بلوایا اسی نے مجھ سے بلوایا ہے, اسی نے ہر چیز کے اندر قوت گویائی رکھی ہے, لہذا ہر چیز اس کے قبضے قدرت میں, اس کے حکم پر عمل کر رہی ہے, میں بھی اس کو پر عمل کر رہا ہوں. اس نے مجھ سے کہا اب تم اس کے گناہوں کی گواہیاں دو کہ کیا کیا اس نے کیا ہے, تو میں کر رہا ہوں. اللہ خلقکم اول مرہ, وہی ہے جس نے پہلی بار پیدا کیا. وَإِلَيْهِ تُرْجَعُونَ, اور تم اسی کی طرف لوٹ کر جانے والے ہو. یہ اتنا سینٹینس اس پورے والے جملے سے ملا بھی اور الگ بھی ہے. قرآن پاک بند نہ کیا کریں, کھولا کریں, دیکھا کریں. وَخَلَقَكُمْ أَوَّلَ مَرَّةٍ وَإِلَيْهِ تُرْجَعُونَ, یہ دراصل اتنی بات کہنے کے بعد یہ ان کو ڈرانا ہے اس بات کی طرف کہ تم اس بات کے منکر ہو کہ اب اس کے بعد کچھ نہیں ہونے والا ہے, زندگی عیاشیاں کر لو, ختم ہو جاؤ گے, مر جاؤ گے, سڑ گل جاؤ گے, مٹی کھا جائے گی, بدن سرما بنا دیا جائے گا, کچھ نہیں ہوگا اس کے بعد. نہیں, وہی پہلی بار پیدا کرنے والا خالق وہی ہے, اور پھر دوبارہ بھی تم اسی کی طرف اٹھائے جاؤ گے, دوبارہ بھی تم کو پیدا کرنے والا ہوئی. وَمَا كُنْتُمْ تَفْتَقِرُونَ, اس پر ایک میں حدیث سناؤں جو آئی ہوئی ہے تباخذ میں, وہ کبھی ہے امام قرطبی فرماتے ہیں, عن ما قد ابن سار عن النبی صلی اللہ علیہ وسلم قال ليس يوم ليس من يومي ياتي على ابن ادم الا ينادي فيه يا ابن ادم انا خلق جديد وانا فيما تعمل غدا عليك شهيد اعمل في خير اشهد لك به غدا فاني لو قد مضيت لم تري ابدا. حضرت ماقر بن یسار صحابی رسول اذکر کی روایت فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, کوئی بھی دن ایسا نہیں گزرتا ہے, کوئی بھی دن, کہ وہ دن انسان سے کہتا ہے, ندا دیتا ہے, اس کو مخاطب کر کے اس کو بتلاتا ہے, اے انسان میں نیا ہوں, انا خلق جدید, میں نیا ہوں, جو کل کا واقع نہیں ہوا دوسرا ہوگا, میں نیا ہوں, میں نئی مخلوق ہوں, آئی ایم نیو کریشن, میں نئی مخلوق ہوں, مجھے اللہ نے آج نیا پیدا کیا ہے. اور تم جانتے ہو جو مجھ میں تم کرو گے نا, کل میں اس کے بارے میں اللہ سے گواہی دوں گا, میں اللہ کے ہاں گواہی دوں گا, تو میرے اندر تم اچھا ہی عمل کر. اور اس کے بعد پھر ایک بڑی لاجیکل گفتگو کی ہے دن نے, کہتا ہے فَإِنِّي لَوْ قَدْ مَضَيْتَ لَمْ تَرَنِي, اگر تم نے مجھ کو یوں ہی گزار دیا, لَمْ تَرَنِي أَبَدًا, تم مجھے کبھی نہیں دیکھ سکو گے. کیا مطلب, آج میں گزر گیا, اب دوبارہ لوٹ تمہارے پاس نہیں آؤں گا. اور وَيَقُولُ لَيْلُ كَذَا, اور رات بھی ایسے ہی کہتی, جب رات آ جائے تو کہتی ہے انسان میں کل تیرے عمل کے بارے میں اللہ کو گواہی دوں. लिहाजा मेरे अंदर तू अच्छा अमल कर, इसलिए कि अगर तूने मुझको जाया कर दिया तो फिर दोबारा तेरे पास नहीं आया। ये किस कदर अहमियत की हामिल है। और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक बंदे मोमिन की जिंदगी के अंदर अखलाकी कदरें और एहसास रूहानियत पैदा करने का कितना अच्छा जो वादा फरमाया है कि इससे ज्यादा प्यारा न बोलेगा बंदे मोमिन को अल्लाह की बारगाह में झुकाने का नहीं सकता है। मैंने कहा नहीं कि जब अल्लाह ताला का गुनाह करने का बंदा इरादा करे तो ये सोच ले कि मैं किसकी जमीन में कर रहा हूं और वहां कर रहा हूं जिसके मकलूब कर रहा हूं। और وما كنتم تستطيعون أن يشهد عليكم سمعكم ولا أبصاركم ولا جلودكم ولكن ظننتم أن الله لا يعلم كثيرا مما تعملون وذلكم ظنكم الذي ظننتم بربكم أرضاكم فأصبحتم من الخاسرين। और तुम उससे कहां छुप कर जाते कि तुम पर गवाही दें तुम्हारे कान और तुम्हारी आंखें और तुम्हारी खालें, लेकिन तुम तो ये समझे बैठे थे कि अल्लाह तुम्हारे बहुत से काम नहीं जानता। और ये है तुम्हारा वो गुमान जो तुमने अपने रब के साथ किया और उसने तुम्हें हलाक कर दिया। सब रह गए हारे हुओं में से मिनल खासिरीन लोटे खाटे वाले। तो इस आयत करीमा के हवाले से सारा अब्दुल्लाह कौन तो मुस्तकरन व्यस्तारी काबा फजाए असलासत नफरिन कथीर शहमिन كثير شهم بطونهم قليل فقه قلوبهم قرشي وقتلاه ثقفيان أو ثقفي وقتلاه قرشيان فتكلم بكلام لم أفهمه فقال أحدهم أترون أن الله يسمع كلامنا هذا؟ فقال الآخر إنا إذا رفعنا أصواتنا سمعوا وإذا لم نرفع أصواتنا لم يسمعوا. فقال الآخر إن سمع منه شيئا سمعه كله. فقال عبد الله فذكرت ذلك للنبي صلى الله عليه وسلم فانظر الله تعالى ما من مختصر المختصرون. حضرت عبد الله بن عمر کہتے ہیں کہ میں کعبۃ اللہ المشرفہ کے خلاف کے اندر چھپا ہوا تھا. اتنے میں قریش کے تین آدمی آئے بڑے موٹے تگڑے اور دودھ جانتے ہیں آپ لوگ دودھ دودھیں نکلی ہوئی ان کی چربی چڑھی ہوئی آئے تو وہ کچھ باتیں کرنے لگے. ایک کہتا ہے آہستہ آہستہ بولو ورنہ خدا سن لے گا. کیا کہا؟ آہستہ آہستہ بولو خدا سن لے گا. دوسرا کہتا ہے کہ اگر ہم اپنی آواز کو بلند نہ کریں تو نہیں سنے گا. تیسرے نے کہا ارے جب وہ تھوڑا سنے گا تو سب سن لے گا. یہ تینوں یہ گفتگو کر حضرت عبداللہ لوٹ کر کے سرکار کی بارگاہ میں آیا اور عرض کیا رسول اللہ میں ابھی ابھی آ رہا ہوں. یہ صورت حال تھی. تو آیت کریمہ اتری وما کنتم تستطیعون ان یشہد علیکم سمعکم اور تم اس سے کہاں چھپ کر جاتے ہو کہ تم پر گواہی دے تمہارے کان اور تمہاری آنکھیں اور تمہاری کھالیں. اور لیکن تم تو یہ سمجھے بیٹھے تھے کہ اللہ تمہارے بہت سے کام نہیں جانتا ہے. رب کریم تم جو کرتے ہو سب جانتا ہے سب دیکھتا ہے سب اس کی نگاہ نگاہ قدرت میں ہے. سب اس کی نگاہ قدرت میں اور یہ تمہارا گمان جو تم نے اپنے رب کے ساتھ کیا تو طرف یہ تمہارے گمان نے تم کو ہلاک کر دیا ہے. تم بت پرستی اور شرک میں اس لیے ملوث ہو کہ تم سمجھتے ہو کہ تمہارا خدا تمہیں دیکھ لے گا تمہارا تمہیں دیکھ لے گا. یہ گمان تمہیں ہلاک کر رہا ہے. یاد رکھے کہ ارضاکم ये जुमला हमारी जिंदगी में दाखिल है कि हम कब गुनाह की तरफ मारे, जब ताशरी कोई देख लेगा। और देखने में दिमाग की कैफियत इतनी भूख जाती, ये भी नहीं सोचते कि अल्लाह भी नहीं देख रहा है क्या देख रहा है। ये अगर आंखें खुल जाए दिमाग की और ये सोच रहे कि नहीं कोई नहीं देख रहा मगर अल्लाह देख रहा हो, इनमें कैसे वाकया नबी की है। जब हबशा से लौट करके लोग आए हुजूर की बारगाह में, तो हुजूर ने पूछा कि ये बताओ तुम लोगों ने एक ताजुब की चीज वहां लिखी, कहा भी देखा क्या देखा, हाँ देखा ये कि कुछ लोग बैठे थे तरोमन किस्म के हट्टे कट्टे सेहतमंद के, एक बूढ़ी औरत ने सर पर मिट्टी के घड़े में पानी लेकर के आ रही थी, काफी मिलती बड़ी ऊंची थी, एक हरा पे से ऊपर बूढ़ी को जाके धक्का दिया, ये गिर गई उसका घड़ा भी गिर गई टूट गया। और बूढ़ी औरत कहा था तुमने मेरे साथ ये किया है तो तुम क्या समझते हो इसके बदले का कोई दिन नहीं है, एक है कि जिस दिन इसका बदला अल्लाह की बदला दिया। फरमाया उसने सच कहा, उसने सच कहा, उसने सच कहा, उसने सच कहा। याद रखें कि अगर इस तरह से गरीबों की गमगुसारी का कोई और खैरख्वाह न हो और हर तनोमंद इंसान, सरमायादार पावरफुल इंसान अपने पावर के जामे बातिल में गरीबों की कदरों का खून करता रहे, गला घूटता रहे, तो फिर फैसला कब होगा, एक दिन फैसले का है। और बाकुम ये दरअस हिलाकतें हैं जो हम महसूस नहीं कर पा रहे, पास बहतु मिनल खासरीन तो तू तो घाटे वाले हो गए। फिर अगर वो सब्र करें तो आग उनका ठिकाना है, और अगर वो मनाना चाहे तो कोई उनका मनाना न माने। अब क़यामत के दिन जानने में डाल दिए गए क्या सूरत हाल है, सब्र करें तो भूने जाए और ना सब्र करें तो किससे कहें, कौन सुनने वाला है। इससे पहले गुजर चुकी है बीसवें पारे में डिस्कशन के जहन्नमी जब पुकारते रहेंगे पुकारते रहेंगे पुकारते रहेंगे, दार हो गए जहन्नम हजरत मालिक अलैहिस्सलाम को 40 साल तक पुकारेंगे, वो सुनेंगे बिल्कुल नहीं सुनेंगे। 40 साल के बाद चेहरा फेर के कहेंगे इस सौला तो कर लिखो, चुप रहो बात नहीं करो बस खाओ। वो कहेंगे मालिक अल्लाह की बारगाह में कहते हमें इससे निकाल दो हमारा पैसा, एक सौ ला तो कर ले पूरे मोहन से मोहन से चुप रहो बात नहीं करो। दूसरी जगह है हरा पार के आयते करीम, दूसरी जगह यही आयते करीम आई हुई है कि वो कहेंगे ए मालिक वकाला لخضرت جہنم ادعو ربکم یخفف عنا یوم العذاب، اور داروغ جہنم سے کہیں گے کہ اے مالک اللہ سے کہہ دے ہمارا عذاب کم کر دے، کہیں گے قالوا اولم تؤتكم رسلكم بالبینات، ہمارے پاس رسول دلیل لے کر کے نہیں آئے تھے، اس وقت تم نے انکار کر دیا تو ہم مزہ چکھو۔ اللہ اللہ، اسی لیے کہتا ہوں کہ دین کے معاملے میں چاہو کوئی اور چیز مذاق کے لائق مذاق سے کرنے میں اسلام اور مذہب اور اسلامیت سے زیادہ ان کے لیے ملتی ہی نہیں کہ ہنسا ہنسایا جائے۔ ملا ہے، مولوی ہے، نماز ہے، داڑھی ہے، اسلامی لباس ہے، قرآن کی تلاوت ہے، اوراد و وظائف ہے، نگاہ ذرا نیچی کرنا ہے، ذرا تھوڑا سا بچ کر کے رہنا ہے، خدمت و حرمت و حلت کے دائرے میں احتیاط سے چلنا ہے، یہ سب چیزیں اب مذاق میں پیش کی جاتی ہیں۔ گناہ کی طرف آگے بڑھنا ہے، برائیوں میں ڈوبنا ہے، بے حسی کاری ہو جانا ہے، ہر طرح سے جس سے اسلام کا نقصان ہو ایسا کوئی عمل کرنا ہے، وہ آج کل کے دنیا میں تہذیب اور ترقی یا سبھی کی دلیل بن گیا ہے. آپ دیکھیں خبروں میں کیا الفاظ استعمال کیے جاتے ہیں, ترقی پسند, قدامت پسند, اور ایک اور بڑے دماغ بھی سوچنے جا رہا ہے اکثر خبروں میں آتا ہے, یہ ہے اصلاح پسند, ترقی پسند, جائے کہ اس طرح کے جملے ہیں.
ہاں
انتہا پسند. تو یہ سب الفاظ کیا کوئی معمولی درجہ اس کا ہے؟ یہ کس کے بعد کیے گئے؟ جو گارڈن جو پانچ وقت کی نماز پڑھے, جو ناچ گانے کو پسند نہ کرے, جو ذرا سا احتیاط کے ساتھ اپنے مذہب کو بچا کر کے رکھے, جو قرآن کی تلاوت کرے, جو اللہ سے ڈرے وغیرہ 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 وغیرہ, اسے کیا کہیں گے؟ انتہا پسند. جو کلبوں میں جائے, ناچے گائے, شراب پیئے, حرام و حلال کی امتیاز ختم کر دے, اور جو بدتمیزی اور خرافات کرنا چاہے کرے, کیا کہتے ہیں؟ ترقی پسند. تو ترقی پسند ہو گیا. تو گویا کہ جملوں کے اوپر غور کیجیے گا کتنی خوفناک سازش لفظوں کے پیچھے تاریخی حیثیت سے چھپائی گئی ہے. ترقی پسند لفظ ہمارے لیے تھا, یہ لفظ ہمارے لیے تھا, اور وہ انتہا پسندی کا لفظ کسی اور کے لیے تھا. کرسچینٹی اور مسیحیت میں جو ان لوگوں نے کیا تھا ان کے لیے تھا. تو ان لوگوں نے اس لفظ کو اپنے ہاں سے نکال کر کے ہمارے ہاں کر دیا اور ہمارے لفظ کو اڈاپٹ کر لیا اپنے لیے. کیا لگتا ہے؟ اللہ وقجرنا لهم قرنا فزجر لهم ما بين ايديهم وما خلفهم, اور ہم نے ان پر کچھ ساتھی تعینات کیے, انہوں نے بلا کر بھلا کر دیا یا بھلا دیا, انہیں بھلا کر دیا ہوئی ان گروہوں کے ساتھ جو ان سے پہلے گزر چکے, اور جن اور آدمیوں کے بے شک وہ ضیاء کار تھے. یہ لفظ آیا ہوا بھلا کر دیا, اصل میں اس کو بھلا کر دیا, یہ ترجمہ ہے اصل میں فزجلوا لهم کا, یعنی ان کو زینت بنا والا بنا دیا اور ڈیکوریٹ کر دیا, کہنے کا مطلب یہ ہے. تو کیا ہوتا ہے؟ آدمی کی نگاہ میں جب تک کوئی چیز بری محسوس ہوتی اس سے بچتا ہے, اور جب وہ چیز اچھی محسوس ہونے لگتی ہے تو اگر نہ بھی کرنا چاہے تو کرنے میں حرج نہیں سمجھتا ہے. یہ دو مختلف چیزیں کو سمجھنے کی کوشش کریں گے. ایک چیز وہ ہے جو بری ہے, اس نے اس کو برا سکھا, تو کیا برائی کے لحاظ اس کو کرے گا؟ وہ نہیں کرے گا. لیکن جس دن وہ چیز اس کے لیے اچھی محسوس ہونے لگی, ٹھیک ہے اس کو نہیں کر رہا ہے, وہ کر نہیں رہا ہے, مگر اس کو برا سمجھتا تو ہے. مثال دے لیجیے, ناچ ناچ رقص ڈانس جس کو کہتے ہیں یا گانا, یہ جب تک انسان اس کو برا سمجھتا تھا اس وقت تک اس کو کرنا اچھا نہیں جانتا تھا, مگر آج اس کی قدر اسلامی حیثیت سے بجائے گھٹانے کے بڑھا دی گئی, اور اب کیا ہے وہ ایک آرٹ بن گیا ہے. کل پرسوں کی بات ہے, میں انٹرنیٹ پر سن رہا تھا بی بی سی کی نیوز, افغانستان میں ایک مغنیہ نے 10 یا 12 سال کے بعد پہلی بار وہاں کا لوک گیت گایا. لوگ جن کے نفس بڑے موٹے تھے انہوں نے بڑی خوشیاں منائی کہ صاحب ہم بھی کھڑے ہو گئے اس ماحول میں جہاں پہ آدمی کو ننگا ہونا فخر محسوس کیا جاتا ہے. مگر ابھی الحمدللہ وہاں پہ اسلامی قدرے باقی ہے. عدلیہ نے اس کو بہت برا نوٹس لیا, بہت برا نوٹس لیا, اور یہ کہہ دیا کہ اس قسم کی باتیں دوبارہ نہیں ہوتی. اب جانتے ہیں کیا ہوگا, پھر اس نے کمنٹ کیا ہے نیوز والے نے کہ اب عدلیہ بدلی گئے. اس نے کمنٹس کیا فوراً کیا عدلیہ بدلی گئے. اب نئی ذہنیت کے لوگ لائے جائیں گے جو مریخ کا سفر طے کر سکتے ہوں, نیپچون تک پہنچ سکتے ہوں, زمین کی گود ناکافی ہوگی. تو کیا ہے کہ فبشر لوگ, آگے آنے والا پیچھے آنے والے سب کو شیطان نے خوب خوبصورت بنا دیا. کیا وہاں قاعد القول, اللہ کی بات
साबित होगा कि नहीं
कि पिछले जो गुजर चुके हैं वो भी आदो समूद के लोग और इस वक्त जो है हुजूर के जमाने में अबू लहब अबू जहल की एक ग्रुप के लोग और जो आगे आएंगे वो सबको कयामत के दिन इकट्ठा कर दिया जाएगा। पहचान लो किसका रिलेशन किसके साथ है, पहचानो। अल्लाह इन्हम कानू खासरीन, तो पहले से घाटे वाले लोग। अब मैंने गुज़श्ता जब सूरत को शुरू किया बताया था ना कि इसमें तारीखी हैसियत जिनकी बताई गई सूरह हामिम सज्दा या सूरह सब शरीफ के अंदर वो ये है وقال الذين كفروا لا تسمعوا لهذا القرآن, और काफी बोले ये कुरान ना सुनो और इसमें बेहूदा शोर हंगामा गुल करो, शायद यूं ही तुम गालिब आ जाओ। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब कुरान मुकद्दस पढ़ा आगे बढ़ गया है यानी बिल्ली खंबा नोचे, यानी बिल्ली खंबा नोचे, तो ऐसा करो जब ये कुरान मुकद्दस की तिलावत करो तो इतना जोर जोर से चिल्लाओ ताकि कुरान की आवाज दब जाए, तुम्हारी आवाज गालिब आ जाए। तो हो सकता है ऐसे भी कुछ दिन तक हम कंट्रोल में रखेंगे कुरान में उसका जवाब। وَلَنُذِيقَنَّ الَّذِينَ كَفَرُوا عَذَابًا شَدِيدًا وَلَنَجْزِيَنَّهُمْ أَسْوَأَ الَّذِي كَانُوا يَعْمَلُونَ, बड़ी खौफनाक आयत करीमा है, तो बेशक जरूर हम काफिरों को सख्त अजाब चखाएंगे और बेशक हम उनके बुरे से बुरे काम का उन्हें बदला देंगे। दोनों को एम्फसाइज किया गया है, وَلَنُذِيقَنَّ और وَلَنَجْزِيَنَّ, ये दोनों बहुत ही सख्त एक वर्ड बार बार मैं तकरीर के दौरान बोलता हूँ और उसमें हदीस पाक जब दर्श होता है तो कई मसाइल जब याद करता हूँ तो कहता हूँ आयत के हवाले से, आयत उतरी है खास मौके पर हुक्म का आम, मौरिद खास है हुक्म आम, यही बोलता हूँ मौरिद आयत के उतरने का हुक्म, आयत के उतरने का वक्त और हुक्म बयान करने वाले। ये जो आयत करीमा इसका क्राइटेरिया ये है कि वो मुशरिकीन वो कुफार कुरान मुकद्दस की तिलावत के वक्त सिर्फ इसलिए कि ताकि कुरान मुकद्दस की आवाज मगलूब होकर के रह जाए और लोग ईमान न ला सकें, ये मौर्य इसका खास जरूर है लेकिन इसका हुक्म आम। आज भी अगर इस हवाले से कोई शख्स कुरान मुकद्दस के नजरियात को समझने की कोशिश न करे तो उसको यही अजर दिया जाएगा जिसे बयान किया गया। और याद रखें कि दुनिया में सबसे अच्छा अमल इस हैसियत से कि अल्लाह की बारगाह में बंदा शर्त हर कलामी अख्तियार करें, कुरान पाक की तिलावत अच्छा कोई है ही नहीं, कुरान पाक की तिलावत बंदे के लिए वो अपने ऊपर लागू कर लेनी चाहिए। जिस तरह से हम जिंदगी के हर काम करते हैं एवरी डे कुरान पाक की तिलावत को लागू कर दिए, चाहे भले आप रात को सोते वक्त जो है वो दो रुकू पढ़े लेकिन पढ़े जरूर। हुज़ूर के हदीस पाक बुखारी शरीफ में आई अल्लाह के रसूल फरमाते हैं कि अल्लाह की बारगाह में वो अमल बहुत पसंदीदा है जो मुसलसल हो चाहे छोटा, फरमाया जो मुसलसल हो चाहे भले छोटा ही अमल हो लेकिन मुसलसल होना चाहिए। एक रुकू तिलावत का वो क्या डाल लीजिए, सुबह फजर के वक्त उठे उस वक्त पढ़ लें, अगर मौका ना मिले उस वक्त तो जॉब भी जाना है तो शाम को जब आए तो न्यूज सुनने वाले लम्हे में 10 मिनट कम कर लीजिए, वो भी जरूरी की बात नहीं, न्यूज सुनना भी जरूरी, मगर बकवास वाला प्रोग्राम ना देखिए, थोड़ा सा ऐसा जहां दोस्त के गए उस हो जाता है वो बैठा हुआ है ना शैतान है जी मजर चैनल से इत्तेफाक से दब गया बटन कहीं और चला गया, उंगली नहीं हट रही वहां से ऐसी चली गई है। ये है अल्लाह के दुश्मनों का बदला। और उसमें उन्हें हमेशा रहना है, सजा उसकी कि हमारी आयतों का इनकार करते थे, आयतों का इनकार इसी विनव से, ये जो आजकल फैशन चला हुआ है ना कुरान मुकद्दस के हवाले से, इस्लामियात के हवाले से, मसाइल के मसाइल शरिया के हवाले से, ये ना समझिए कि साहब दुर्रे मुख्तार का मसला है तो उसको रिजेक्ट कर दिया जाए कोई बात नहीं, आलमगीरी का मसला है उसको रिजेक्ट कर दिया जाए कोई बात नहीं, फतावा काजी खां का मसला है रिजेक्ट कर दिया कोई, मारे शरीयत फतावा रजविया का मसला, ये मत समझिएगा कि फतावा रजविया का मसला है, कलेक्टेड कहां से, ये देखेंगे आप कलेक्टेड कहां से है, उसका रूट क्या है, उसकी जड़ कहां है, कुरान हदीस, लिहाजा इसीलिए जानते हैं उलमा फरमाते हैं कि मसाइल शरिया में से अगर किसी भी मसला को तख़फीफ कर दी जाए, उसको हल्का जान लिया जाए तो कुफ्र है, कुफ्र है, ये कोई मामूली बात नहीं है। लेकिन मुसीबत यह है कि हम जिस माहौल में रहते हैं उसमें बहुत ही सब्र व ज़ब्त के साथ काम करना पड़ता है, और काफिर बोले वकार नबी ना कफरू रब्बना अरिना लदैनि अदल्लाना, और काफिर बोले ए हमारे रब हमें दिखा वो दोनों जिन और आदमी जिन्होंने हमें गुमराह किया, क्या हम उन्हें अपने पांव तले डालें कि वो हर नीचे से नीचे रहे। ये देखें क्या अंदाज जहन्नम में डाल दिए गए ना, और जहन्नमियों ने क्या कहना शुरू किया, जो इंसानों का शैतान है और जो जिन्नातों का शैतान है, आरीना हमें दोनों को दिखा देता कि आज हमारे पैरों तरह रौंद डालेंगे उसको, उन खबीसों ने हमें जहन्नम में पहुंचवा दिया है। तो मालूम यह हुआ कि इंसानों का शैतान वो कौन है, बशक्ल इंसान जरूर है मगर उसके आमाल क्या है, शैतान। कुरान का आयत करीमा इस पर अरिनल लदैनि अदल्लाना मिनल जिन्नी वलिन, इंसान और जिन्नातों में से जिन जिन लोगों ने हमें गुमराह करवाया है, गुमराह किया है, हमें दिखा दे, आज उनको पैरों तले रौंद डालेंगे आज, मगर अब क्या होता है, अब जहन्नम में वो रौंदेगा तो खुद ही रौदा जा रहा है। मजा तो ये था कि जब जिंदगी थी उसकी अल्लाह ने अता फरमाई थी, उस वक्त अपने रब की रबूबियत के हवाले से पहचाने होता जाने होता, उस वक्त तो अकरतू में पड़ा हुआ था, गुरूर था, दमकनत थी, इसलिए इस दुनिया में जिंदगी याद रखें के रया जालिल का एक शेर बड़ा अच्छा है, लिखा है कि महफूज रखुन शैतानों से, जाहिर में जो है इंसान जैसे, महफूज रखुन शैतानों से, जाहिर में जो है इंसान जैसे, माँ बहन हमारे और उनके पर्दा का कोई हायल कर दे अल्लाह। अच्छी राह दिखाने वाला, अच्छी बात बताने वाला, अच्छाई तक पहुंचाने वाला वो दोस्त बड़ा कीमती है, वो आदमी बड़ा कीमती है, बुराई पर रोकने वाला, लेकिन जो बुराइयों के रास्ते पर डाले उससे बड़ा दुश्मन कोई शक्ति नहीं। और इसी को आज दुनिया समझने से खाते हैं, खासतौर से मुस्लिम उम्मा जो है, ये अमेरिका की बात नहीं कर रहा हूं, पूरी दुनिया की बात कर रहा हूं, शख्स हर तक शुमार से जरूर तक कहीं भी आइए, पूरी उम्मत आज कुरान के मफाहूम मफाहीम को समझने से कासिर हो गई है, इल्ला माशाअल्लाह वो लोग जो किसी खामोशी के साथ बैठ करके अल्लाह की याद कर रहे हों और वो इन मसाइल से दो चार होने से, वरना सूरत हाल ये पैदा हो गई है कि अब नफ्स की आसाइश के लिए हर वो दरवाजा खोलने की कोशिश की जा रही है कि जिससे हम बच जाए, हमारा जहां फायदा हो, बहुत बड़ा खाता हमारा है, अल्लाह की फायदा। इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाह, बेशक वो जिन्होंने कहा हमारा रब अल्लाह है, फिर उस पर कायम रहे, उन पर फरिश्ते उतरते हैं, इन الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكه الا تخافوا ولا تحزنوا وابشروا بالجنه التي كنتم توعدون نحن اولياؤكم في الحياه الدنيا وفي الاخره ولكم فيها ما تشتهي انفسكم ولكم فيها ما تدعون نزلا من غفور رحيم. یہ پورا دو تین آیتیں جو ہے نا یہ بالکل شہر کی لذتوں سے لبریز ہے. بے شک کچھ انہوں نے کہا ہمارا رب اللہ ہے, پھر اس پر قائم رہے, ان پر فرشتے اترتے ہیں کہ نہ ڈرو اور نہ غم کرو اور خوش ہو اس جنت پر جس کا تمہیں وعدہ دیا جاتا ہے. ہم تمہارے دوست ہیں دنیا کی زندگی میں اور آخرت میں, اور تمہارے لیے ہیں اس میں جو تمہارا اس میں اور تمہارا جو چاہے, اور تمہارے لیے اس میں ہے اس میں ہے جو مانگو. مہمانی بخشنے والے مہربان کی طرف سے. تو جن لوگوں نے اسلام قبول کیا اللہ کی ربوبیت کے قائل رہے اور اس پر استقامت باقی رکھی. استقامت کا یہاں کئی مطلب بیان کیا گیا ہے. کچھ لوگ کہتے ہیں کہ اس سے مراد یہ ہے کہ احکام الہیہ کے اوپر مکمل اس نے عمل کیا اور برائی سے کل یقین کرتا رہا. ایسا انسان وہ ہے کہ قیامت کے دن جب وہ اپنی قبر سے اٹھایا جائے گا تو فرشتے اس کو اس کی قبر کے قریب کھڑے ہو کر کے اس کا انتظار کر رہے ہیں. جو ہی اپنی قبر سے اٹھے گا فوراً سے کہا جائے گا لا تخافوا ولا تحزنوا, بالکل نہ ڈرنا, آج مطمئن رہتے. بعض حضرات کہتے ہیں کہ فرشتے کون سے ہوں گے؟ اس لوگوں نے کہا کہ وہ فرشتے جو دنیاوی زندگی میں اس کے اعمال لکھتے ہیں. ہم اس اپنے زبان میں کیا کہتے ہیں؟ کرام کاتبین. وہ فرشتے ہوں گے, وہ وہاں اس کا انتظار کریں گے اور پھر اس کو وہاں سے لے کر کے جب تک جنت میں داخل نہیں ہوگا وہ, اس وقت تک پورے عرصہ میں اپنے قبر سے اٹھا کر کے جنت میں داخل ہونے تک کا عرصہ یہ نہیں کہ اٹھایا اور داخل کر دیا گیا. بتایا وہ نہیں کہ تقریباً ایک ہزار سال کا ذکر تو قرآن نے ایک جگہ کیا اور 50,000 سال کا ذکر ایک جگہ کیا. یہ پورا پیریڈ ہے. 1,000 سال کا ذکر ایک جگہ کیا اور 50,000 سال کا, 50,000 سال کا ایک جگہ ذکر کیا گیا ہے. اس پورے پیریڈ میں وہ فرشتے اس کے ساتھ ایک بہت ہی اچھے دوست کی شکل میں پیش آئیں گے, قدم قدم پر اس کی معاملت, اس کی مدد, اس کے ساتھ کوآپریشن, گھبرانے سے بچائیں گے. جب جہنم کے بھڑکتے ہوئے شعلے اٹھیں گے تو یہ دیکھ کے ہولے گا, انہیں بالکل گھبرانے کی بات موجود ہے, کہاں ٹکرائیں گے وہ؟ جب تک وہ بندہ جنت میں داخل نہیں ہو جا رہا ہے. جب جنت میں داخل ہو گیا اب اس کی ضرورت ہی کیا رہے گی؟ اب تو وہاں جو کچھ ہوگا وہ تو پھر الفاظ اس کا احاطہ نہیں کر سکتے ہیں, احاطہ نہیں کر سکتے. اس میں ابن کثیر نے ایک بڑی پیاری روایت نقل کی ہے, حضرت سعید ابن مسجد حضرت ابوہریرہ رضی اللہ عنہ سے ملاقات کی تو حضرت ابوہریرہ فرماتے ہیں اللہ تعالیٰ ہم دونوں کو جنت کے بازار میں ملائے. کہاں ملائے؟ جنت کے بازار میں. اس پر حضرت سعید نے پوچھا کیا جنت میں بازار بھی ہوں گے؟ حضرت حدیث میں مشکا سے بھی بیان کر دیا. فرمایا ہاں, مجھے رسول اکرم صلی اللہ علیہ وسلم نے خبر دی ہے کہ جنتی جب جنت میں جائیں گے اور اپنے اپنے مراتب کے مطابق درجے پائیں گے تو دنیا کے اندازے سے جمعہ والے دن انہیں ایک جگہ جمع ہونے کی اجازت ملے گی. جب سب جمع ہو جائیں گے تو اللہ تعالیٰ ان پر تجلی فرمائے, اس کا عرش ظاہر ہوگا, وہ سب جنت کے باغیچے میں نور, لؤلؤ, یاقوت, زبرجد اور سونے چاندی کے ممبروں پر بیٹھیں گے. جو نیکیوں کے اعتبار سے کم درجے کے ہیں لیکن جنتی ہونے کے اعتبار سے کوئی کسی سے کم تر نہیں, وہ مشک اور کافور کی ٹیوں پر ہوں گے لیکن اپنی جگہ اتنے خوش ہوں گے کہ کرسی والوں کو اپنے سے افضل مجلس میں نہیں جانتے ہوں گے. رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے حضور صلی اللہ علیہ وسلم سے سوال کیا کیا ہم اپنے رب کو دیکھیں گے؟ आपने फरमाया हाँ हाँ देखोगे
आगे
के सूरज या चौदहवीं रात देखते हो उसी तरह अल्लाह को देखोगे। उस मजलिस में एक एक से अल्लाह तबारक तआला बातचीत करेगा, यहाँ तक कि किसी से फरमाएगा याद है फला दिन तुमने फला का खिलाफ किया था, कोई गलत काम किया था, याद है तुझको? वो कहेगा ये रब्बे करीम तू तो वो खता माफ फरमा चुका है, कि उसका दिल क्या माना समझे नहीं, हम तो जन्नत दे जाए, याद आया तुमको वो काम तुमने गलत किया था, कैसे निकाल दिया जाऊं, डरेगा ना कैसे निकाल दिया जाऊं, मेरे मौला वो तो तू माफ कर चुका है, अब तो जन्नत इसीलिए तू लेकर के आया है। अल्लाह कहेगा हाँ ठीक है, इसी मेरी मफरत की उसात की वजह से ही है तो तू उस दर्जे पर पहुंचा। ये उसी हालत में होंगे कि उन्हें एक अब्र ढांप लेगा बादल और उससे ऐसी खुशबू बरसेगी कि कभी किसी ने नहीं सोखी। फिर रब्बुल आलमीन अज़्ज़ा वजल फरमाएगा उठो और मैंने जो इनाम और इकराम पे तैयार कर रखे हैं उन्हें लो। फिर ये सब एक बाजार में पहुंचेंगे जिसे चारों तरफ से फरिश्ते घेरे हुए होंगे, वहां वो चीजें देखेंगे जो न कभी देखी थी न सुनी थी न कभी ख्याल में गुजरी थी। जो शख्स जो चीज चाहेगा ले लेगा, खरीदो फरोख्त वहां नहीं होगी बल्कि इनाम होगा। वहां तमाम अहले जन्नत एक दूसरे से मुलाकात करेंगे, एक कम दर्जे का जन्नती आला दर्जे के जन्नती से मुलाकात करेगा, उसके लिबास को देख कर इंतकाल करेगा। अभी ख्याल आया, फरमाया गया कि वो अपने जिस्म की तरफ देखेगा कि उससे भी अच्छे कपड़े उसके होंगे। क्योंकि वहां किसी को कोई रंजोगम ना होगा। अब हम सब लौट कर अपनी अपनी मंजिलों में जाएंगे, वहां हमारी बीवियां हमें मरहबा कहेंगी कि जी आप यहां से गए तब तो ये तरोताजगी इब्रानियत आप में नहीं, लेकिन उस वक्त तो जमाल, इस वक्त तो जमाल और खूबी और खुशबू और ताजगी बहुत बड़ी हुई है। जवाब देंगे कि हाँ ठीक है, हम आज अल्लाह ताला की मजलिस में थे और यकीनन हम बहुत ही बढ़ गए। ये पूरी हदीस मिश्कात में सुना चुका हूँ, दरअसल हदीस
लेडीज भी कहेंगे।
जी 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 बिल्कुल बिल्कुल, जिसकी जो बीवी है वो उसकी बीवी दूर से भी बढ़कर होगी। तो ये कि अब भक्त शायर फुसकुम जो भी ख्वाहिश कर रहा है उसकी ख्वाहिश फौरन पूरी कर दी जाएगी, जहां दिल में कोई बात आई जन्नत में फौरन पूरी कर दी गई। नुज़ूलन मिन ग़फूरिर रहीम, मेहमानी बख्शने वाले मेहरबान की तरफ से, आज तो मेहमान अल्लाह है, मेजबान अल्लाह है, मेहमान बंदा है। वो खालिक मखलूक वो महबूब याब वो रहीम ये मरहूब, अब क्या चाहिए, नाजिशों के दरवाजे खुले हुए हैं। इसीलिए सूफिया का अमल भी है कि अपने रब को राजी करने के लिए उन्होंने दुनिया की हर लज्जत को खैर बात दे दिया, हर लज्जत को खैर बात कह दिया था, सिर्फ इसलिए कि वहां इसे। लेकिन ये हमारी इतनी बड़ी कमजोरी है कि हम दुनिया की हर लज्जत को समेटने के चक्कर में पड़े हुए हैं, कमजोरी हमारी। दुआ मांगना चाहिए कि अल्लाह हमारी इस कमजोरी को जायल फरमा कर दे, समझ के तौफीक अल्लाह फरमा दे। ومن احسن قولا ممن دعا الى الله, میں اسے تفصیل بیان کروں گا آیت نمبر 36 تک کہتے ہیں بیٹھے ہیں ومن احسن قولا ممن دعا الى الله, اور اس سے زیادہ کس کی بات اچھی جو اللہ کی طرف بلائے, وعمل صالحا, اور نیکی کرے, وقال اننی من المسلمین, اور کہے میں مسلمان ہوں. یہ آیت کریمہ बड़ी तौजीहात की गई जिसके लिए वो है। कुछ लोग कहते हैं कि मुअज्जिन के लिए
अजान पढ़ने वाला,
अजान की फजाइल मनाकिब अगर मालूम हो जाए, हदीस पाक में आया हुआ है कि अगर तुम्हें मालूम हो जाए कि मुअज्जिन की फजीलत क्या है तो तुम थोड़ा डालो अजान पढ़ना, और तुम लड़ाई और कताल कर लो ज्यादा मोटा, ये ऐसी फजीलत की बात चंद हदीस है इब्ने कसीर के हवाले से। سنن میں ہے امام ضامن ہے اور مؤذن امانت دار ہے. اللہ تعالی اماموں کو راہ راست دکھائے اور مؤذنوں کو بخشے. ابن ابی حاتم میں ہے, حضرت سعد بن ابی وقاص فرماتے ہیں, اذان دینے والوں کا حصہ قیامت کے دن اللہ تعالیٰ کے نزدیک جہاد کرنے والوں کے برابر ہے. اذان و اقامت کے درمیان ان کی وہ حالت ہے جیسے کوئی جہاد فی سبیل اللہ اللہ کے راہ میں جہاد کر رہا ہو اور اپنے خون میں لوٹ پوٹ رہا ہو. حضرت ابن مسعود فرماتے ہیں, اگر میں مؤذن ہوتا تو پھر مجھے حج عمرے اور جہاد کی اتنی زیادہ پرواہ نہ ہو. حضرت عمر سے منقول ہے, اگر میں مؤذن ہوتا تو میری آرزو پوری ہو جاتی اور میں رات کی نفلی قیام کی اور دن کے نفلی روزوں کی اس قدر تک دوڑ دھوپ میں نہ ہوتا. میں نے سنا ہے اللہ کے رسول نے فرمایا ہے, تین بار مؤذنوں کی بخشش کی دعا مانگی. اس پر میں نے کہا, حضور آپ نے دعا میں ہمیں یاد نہ فرمایا, حالانکہ ہم اذان کہنے پر تلواریں تان لیتے ہیں. آپ نے فرمایا, ہاں لیکن اے عمر, ایسا زمانہ بھی آنے والا ہے کہ مؤذنی غریب مسکین لوگوں تک رہ جائے گا. حدیث کا یہ جملہ کتنا خوفناک لگا, مؤذنی غریب مسکین تک رہ جائے گا. اللہ کے رسول نے جو فرمایا ہے مشاہدات, وہ مشاہدات معراج میں تشریف لے گئے تھے, زمانہ سمٹ آیا تھا وہاں پہ. معراج کی رات زمانہ پورا سمٹ آیا تھا, کائنات سمٹ گئی تھی, لیکن خالق ارض و سما خالق زمانہ کے یہاں گئے تھے, وہ سمٹ آئی تھی. کائنات کی ہر چیز حضور کی نگاہوں کے سامنے تھی. کیوں سامنے تھی؟ اس لیے کہ اس رب کی بارگاہ میں تھے جو کائنات کے ہر نصیب و فراز کو, زمانے کے ہر نصیب و فراز کو دیکھ رہا ہے. تو جب وہاں پہنچیں گے تو اسی آئینے میں دیکھیں گے. تو سمجھنے کی کوشش کرنا میں کیا کہہ رہا ہوں. معراج میں جب حضور تشریف لے گئے تو عیری کی فکان اقابہ قوس نوزنا دو کمان اب سے کم, تو اس وقت تو آئینے کائنات رب کریم کی نگاہ قدرت کرتے ہر چیز ہے, ماضی ہو یا حال ہو یا مستقبل ہو, جو گزر چکا جو ہے جو آنے والا ہے سب وہاں پہ موجود ہے نا. ایسا تو نہیں کہ رب کریم کے حضور ماضی گزر چکا مستقبل آئے گی خالی حال ہو, سب ہے نا, اور اسی آئینے میں حضور دیکھ رہے ہیں. تو نہ ماضی چھپا رہ گیا, نہ حال چھپا رہ گیا, نہ مستقبل چھپا رہ گیا. اسی کو تو اللہ نے فرمایا نا کہ اور کوئی غیب کیا تم سے نہا ہو چکا, بھلا جب نہ خدا ہی چھپا تم سے کرو گے, تو وہ تو ایک آئینہ حضور سب جو سب دیکھو. پھر سنے سبحان اللہ, سنا عمر, جن لوگوں کا گوشت پوش جہنم پر حرام ہے ان میں مؤذن. حضرت عائشہ فرماتی ہیں اس آیت میں بھی مؤذنوں کی تعریف ہے, اس کا حی علی الصلاح کہنا اللہ کی طرف بلانا ہے. ابن عمر اور اکرمہ فرماتے ہیں کہ آیت مؤذنوں کے بارے میں اتری, اور یہ جو فرمایا کہ وہ عمل صالح کرتا ہے اس سے مراد اذان و تکبیر کے درمیان دو رکعت پڑھنا ہے, چاہے وہ تحیت الوضو ہو یا تحیت المسجد ہو. ضروری نہیں, بہت فضیلت کی بات ہے تو نہ, لیکن بہت ثواب کی بات ہے. ایک حدیث میں ہے اذان و اقامت کے درمیان دوبارہ نہیں ہوتی. اس میں موضوع بھی شامل ہے. حسن بصری سے پڑھ کر فرماتے, یہی روح اللہ ہے, یہی اولیاء اللہ ہے, یہی سب سے زیادہ اللہ کے پسندیدہ ہے, سب سے زیادہ اللہ کے محبوب ہے. کہ انہوں نے اللہ کی باتیں مان لی پھر دوسروں سے منوانے لگے وغیرہ وغیرہ. یہ مؤذنوں کی بڑی فضیلت آئی ہے نا. حدیث ہے اللہ کے رسول فرماتے ہیں قیامت کے دن مؤذنوں کا گروہ سواریوں پر سوار کر کے لایا جائے گا. قیامت کے دن مؤذنین سواریوں پر لائے گا, اور سب سے آگے اونٹ پر سیدنا بلال حبشی رضی اللہ تعالی عنہ وارضا, ورنہ اللہ ان کا فیضان ہم گنہگاروں پر جلوار بار. वो होंगे और मुअज्जिनों की गर्दनें उठी होंगी, गुरूर से नहीं, गर्दन का उठना मुहावरा है गुरूर, गुरूर से नहीं, बल्कि उनकी शान तमकनत दिखलानी है कि ये वो लोग हैं जो अल्लाह का जिक्र बुलंद किया करते हैं। इसलिए आजान कोई मामूली बात नहीं, उससे ज्यादा किसकी बात अच्छी जो अल्लाह की तरफ बुलाए, मोहम्मद बुलाता है यार सलाह है यार फला। और अमल अलिहान वो दो रकात नफिल पढ़े, वला तस्तबिल हसना वला सज्जे, और नेकी और बदी बराबर ना हो जाएंगी, ये सुनने वाले बुराई को भलाई से काल, जबी वो कि तुझमें और उसमें दुश्मनी थी ऐसा हो जाएगा जैसे कि गहरा दोस्त। क़यामत के दिन दुनिया में अगरचे दुश्मनियां रही होंगी, लेकिन जब क़यामत के दिन बहैसियत जन्नती एक मुसलमान दूसरे मुसलमान को देखेगा, अब दुश्मनी और अदावत का हवा हुआ, जहां रूह ने बदन का हिस्सा छोड़ा तो फिर क्या हुआ, अदश्मनी है ना अदावत है। और क़यामत के दिन तो ये ऐसी हिस होगी कि हर बंदा ए मोमिन ये चाहेगा कि मेरा मोमिन भाई किसी भी सूरत में चला जाए। दुनिया ये नफाक का जज्बा है। अब कानू वली हमीम ऐसा हो जाएगा जैसे बहुत दिली दोस्त थे दोनों मिल गए। वमा युलक्काहा इल्ला लदीना सबरू वमा युलक्काहा इल्ला ज़ू हज़्ज़िन अज़ीम, और ये दौलत नहीं मिलती मगर साबिरों को, और उसे नहीं पाता मगर बड़े नसीब वाला। और अगर तुझे शैतान का कोई कोटा पहुंचे तो अल्लाह की पनाह मार, बेशक वही सुनता जानता है। इन मनाजिल पर पहुंचने के लिए बड़े सब्र की जरूरत, उदास बंदी नहीं। जब आदमी इन मनाजिल पहुंचेगा तो साबरीन में शामिल हो जाता है, और सब्र करने के लिए किन किन मशक्कतों से गुजरना पड़ता है। सब्र का मतलब ये नहीं कि घर में खाना नहीं साफ भूखे रहेंगे, नहीं, सब्र इससे ज्यादा कीमती सब्र वो है कि ईजा रसानियों पर बद्दुआ न करे,
बस मामला खत्म हो,
ईजा रसानियों पर बद्दुआ न दे, बस कोई तकलीफ पहुंचा रहा हो तो उसको बद्दुआ न दे। वो ये क्या किया जाए, सदर नफ्स मोटा है अपना, ये बुजुर्गों के यहां देखा गया है कि जब उनको कोई सताता है तो बजाय इसके कि बद्दुआ आते हैं उसकी इस्लाह की दुआ करते हैं। कितने वाकयात आप पढ़े सब किताबों से, सारे वाकयात बड़े गोलियों के हालात, जहां किसी ने सताने की कोशिश की। अब मैं बताऊंगा आपको, दिल्ली में एक बहुत अजीबुशान आरिफ बिल्लाह थे जो लाहौर शरीफ से गए अपने शेख तरीकत से मिलने के लिए। एक जाहिल किस्म का उजड़ कलंदर अपने आप को जाहिर करता था, उसने हजरत को उस अपने कमरे में आलम शुक्र में थे उन पर हमला करके चाकू से उनको खत्म कर दिया। बड़ा हजरत रसिया में वाकया लिखा हुआ, लोगों ने घेर लिया मरीजों में खत्म करना चाहते, तो उसमें एक दूसरे बुजुर्ग आए, उन्होंने उसे फरमाया कि हमको भाग जाऊंगा तेरा हाथ में तोड़ा, अरिन कई तरीका है कि वो दुआएं नहीं देते, इसलिए कि खुदा न खास्ता अगर वो लम्हा कबूल से दुआ का है तो फिर तब तो तबाही हो जाएगी। इसलाह है अमल की दुआ देते हैं कि अल्लाह। चले ये तफसीर मुकम्मल हो गई 36 तक, अगला वीक हदीस की दर्श में हो गई इंशाअल्लाह। अल्लाहु सल्ले अला सय्यिदिना व शफीअना मौलाना मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अलैका सय्यिदी या रसूलल्लाह रब्बे करीम। قرآن مقدس کی تلاوت و تفسیر میں اگر مجھ سے کوئی غلطی ہوئی ہو یا اللہ اسے معاف فرما، اور جو کچھ بھی بیان کیا گیا ہے اسے اپنی بارگاہ کرم میں شرف قبول عطا فرما لے۔ اللہ تو ہی کریم و رحیم ہے، اپنے فضل و احسان فرمانے والا ہے میرے معبود۔ قرآن پاک کو ہمارے لیے دنیا اور آخرت میں ہر مشکل وقت میں ہمارا راہبر راہنما قائد بنا دے. نزا کے وقت اس کی اعانت سے ہماری مشکلات آسان فرما دے. قبر میں تاریکیوں اور مشکلات کے وقت اس کا نور عطا فرما اور اس کے ذریعہ قبر کی مشکلیں آسان فرما. حشر میں جب پل صراط سے گزریں اے اللہ قرآن پاک کی قوت و طاقت سے ہمیں پل صراط سے آسانی سے گزار دے. جب میدان عمل پر عمل تولا جا رہا ہو میرے مولا تو اس وقت قرآن پاک کی وزن و ثقل سے ہمارے جو کچھ بھی ٹوٹے پھوٹے عمل ہیں انہیں وغری فرما دے. اور اے اللہ ہر منزل پر اپنے کرم سے نوازتے ہوئے ہمیں قرآن پاک کا مکمل عامل بنا دے. اللهم ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه ونور عرشه سيدنا مولانا محمد وعلي واصحابه اجمعين برحمتك يا ارحم الراحمين بحق لا اله الا الله محمد رسول الله صلى الله عليه وسلم.